यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। नेपाल अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा जुटेसँगै मुलुकको अन्तर्राष्ट्रिय छवि उच्च भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशन। बागमती प्रदेश सभा कंग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित। कर्णाली विकास बैंकमा 3 अर्ब भन्दा बढ़ी हिनामिना भएको निष्कर्ष सहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेद्वारा मुद्दा दायर। र रूसमा 8.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी।
प्लेय स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले 15 र 16 योजनामा लिएको लक्ष्य समृद्ध नेपाल र सुखी नेपालीको सफल कार्यान्वयनको नतिजा देखा पर्न थालेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन 2081 माथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले देशमा आर्थिक सुधारका राम्रा लक्षण देखा पर्न थालेको बताउनुभयो। प्रधानमन्त्री ओलीले चालू 16 योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दूरदृष्टि लक्ष्य र उद्देश्यहरू एलडीसी स्तरोन्नति पछिको अवस्थालाई आधार मानि तयार गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले 45 देशको एलडीसी समूहको नेतृत्व गरेको नेपाल 7 मुलुकसँगै अर्को वर्ष स्तरोन्नति हुनु खुशीको कुरा भएको भन्दै यसले अन्तर्राष्ट्रिय छवि उँचो हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढ़ने संकेत गरेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा सहुलियत, संयुक्त राष्ट्र संघ अन्तर्गत प्राप्त हुने विशेष सुविधा, विश्व बैंक, युरोपियन युनियन लगायतले दिएको सुविधामा केही कटौती हुने स्थिति आकलन गरेर गत वर्षदेखि नै कूटनीतिक पहल गरिरहेको बताउनुभयो।
म सबै साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। यो गौरवको विषय हो र यस गौरवलाई यो एलडीसीबाट डेभलपिङमा ग्रेजुएसन गरेपछि काम पूरा भयो भन्ने होइन, विकासशील राष्ट्र भयौं भनेर चुप लागेर बस्ने होइन, त्यसपछि हामीले दिगो विकास गन्तव्य 30 भित्र पूरा गर्ने कठोर चुनौतीमा लाग्नुपर्छ। र म गर्वका साथ भन्छु दुनियाँका धेरै देशहरूमा नेपाल अगाडि छ, अर्थात हाम्रो प्रयास राम्रो छ। प्रतिकूलता हाम्रा अगाडि थुप्रै छन् तर हामीले पहिले भएको भन्दा बेटर बनाएका छौँ, बिल्ड बेटर। भूकम्प प्रतिरोधी त्यस्तो हावाले उडाउन नसक्ने खालको, त्यस ढंगले टोर्नेडोले उडाउन नसक्ने खालको त्यस्तो बनाएर गरेका छौं।
प्रधानमन्त्री ओलीले खरिद ऐन निर्माणसँग सम्बन्धित नीति तथा कानूनहरूको अध्ययन गरी संशोधन गर्नेतर्फ सरकार केन्द्रित रहेको र व्यक्तिगत एवं संस्थागत क्षमता विकासमा जोड़ दिइएको पनि बताउनुभयो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। यसअघि बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन 2081 पेश गर्नु भएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै सभापति पन्तले विकासशील मुलुकमा स्तरोन्नतिका लागि निर्धारण गरिएका 3 शर्तहरूमध्ये मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरण जोखिम सूचकांकको मापदण्ड पूरा गरेर विकासशील राष्ट्रमा स्तरोन्नति हुन लागेको बताउनुभयो। छलफलमा सांसदहरूले स्तरोन्नतिले अतिकम विकसित मुलुक हुँदा पाइरहेका कतिपय सुविधा स्तरोन्नति भएपछि कटौती हुँदा उत्पन्न हुने चुनौतीलाई सामना गर्ने तयारीका विषयमा जिज्ञासा राख्नुभयो। सांसदहरूले स्तरोन्नति हुने तयारीसँगै आर्थिक उत्पादन, स्वदेशमा रोजगारीको सिर्जना, उत्पादन र नियतमा वृद्धि, लगानी मैत्री वातावरणको निर्माण र दिगो विकासमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सन् 2026मा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ। यस्तै बैठकले चलचित्र विधेयक 2081लाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वीर अस्पतालमा जनशक्ति र स्रोत साधनको व्यवस्था गरी सेवालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले ग्रामीण क्षेत्रका स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने, शहरी र ग्रामीण क्षेत्रको स्वास्थ्य सेवामा रहेको खाडल अन्त्य गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 23 गते शुक्रबार बिहान सभा 11 बजे बस्नेछ। राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि दफावार छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरू डाक्टर वेदुराम भूषाल, गोपाल भट्टराई, सुरेश कुमार आलेमगर, डाक्टर रंजन साक्य लगायतले विधि विज्ञान प्रयोगशालामा निष्पक्ष, स्वतन्त्र र प्रयोगशाला विज्ञ व्यक्तिलाई कार्यकारी निर्देशकमा चयन गर्न सकिने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले कार्यकारी निर्देशकको सेवा सुविधा विधेयकमै उल्लेख गरिनुपर्नेमा जोड़ दिँदै उच्च नैतिकता भएको र फौजदारी अभियोगको सजाय नपाएको व्यक्तिलाई प्रयोगशालामा जिम्मेवारी दिनुपर्ने बताउनुभयो। बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले न्याय सम्पादनका लागि कुनै पनि जीव तथा निर्जीव तथा रासायनिक वस्तुको वैज्ञानिक परीक्षण गर्न समयानुकूल कानून आवश्यकता महसुस गरेर सरकारले विधेयक ल्याएको बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको विधेयक नेपालको संविधान बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सिंचाईका लागि प्रति युनिट 3 रूपियाँ मात्र विद्युत शुल्क तोकिएको जानकारी गराउनु भएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत सिंचाईका लागि किसानलाई प्रति युनिट बिजुलीको 3 रूपियाँ मात्र लाग्ने जानकारी गराउनु भएको हो। प्रधानमन्त्री ओलीले सुक्खाग्रस्त मधेस क्षेत्र प्रदेशमा 500 वटा डिप बोरिङ खन्ने काम शुरू गरेको समेत सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले पर्सी शुक्रबारबाट शुरू हुने पार्टीको स्थायी कमिटी बैठकमा छलफल हुने विषय एवं बैठकको कार्यसूची तय गरेको छ। माओवादी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकमा पार्टीका नेताहरूको कार्यविभाजन, संगठन निर्माण तथा पार्टीको आन्तरिक एकतालाई थप सुदृढ बनाउने कार्यसूची तय गरेको नेकपा माओवादी केन्द्रले जनाएको छ। यस्तै बैठकले पार्टी स्थायी कमिटिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति बारेमा जानकारी गराउनुहुने कार्यसूची तय भएको बैठकपछि नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। यस्तै स्थायी कमिटी बैठकमा पार्टीले सञ्चालन गरेको संगठन विस्तार अभियानलाई निरन्तरता दिने, समाजवादी मोर्चालाई थप सक्रिय बनाउने र आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने लगायतका विषयमा छलफल हुने माओवादी प्रवक्ता सापकोटाले बताउनुभयो। बागमती प्रदेश सभा नेपाली कंग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया चयन हुनुभएको छ। आज हेटौडामा सम्पन्न निर्वाचनमा उहाँले 22 मत प्राप्त गरेर मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्नुभएको हो। निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले 14 मत प्राप्त गर्नुभयो भने 1 मत बदर भएको छ। यसअघि निर्वाचनमा लामाले 21 मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो भने बानियाले 16 मत प्राप्त गर्नुभएको थियो। आज निर्वाचनमा कंग्रेसका 37 प्रदेशसभा सदस्यले मतदान गर्नुभएको थियो। नेपालगंजमा प्रधान कार्यालय रहेको कर्णाली विकास बैंकमा 3.20 अर्ब भन्दा बढ़ी घोटाला भएको निष्कर्ष सहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले आज उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासमा मुद्दा दर्ता गरेको छ। बैंकमा 3.20 अर्ब 154,000 घोटाला गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको निष्कर्ष सहित 109 जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासका सूचना अधिकारी बलबहादुर विष्टले बताउनुभयो। मुद्दामा 109 जनालाई प्रतिवादी बनाइए पनि बैंकका संस्थापक अध्यक्ष राजेन्द्र वीर राय, संस्थापक सदस्य एवं पूर्व अध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त शाखा प्रमुख वेद प्रकाश सिंह ठकुरी र राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेत सहित 4 जना पक्राउ परेको र अन्य 105 जना फरार छन्। घोटालामा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरेको थियो। राष्ट्र बैंकले 2081 साल पुस 10 गते बैंकलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि बैंकको व्यवस्थापन राष्ट्र बैंकले नै लिएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगतमा जलवायु न्यायको विषयलाई सशक्त ढंगले उठाउँदै आएको बताउनु भएको छ। नेपाल तरूण दल कास्कीद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नु परिरहेकोले नेपाललाई जलवायुजन्य हानि नोक्सानी सम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राख्नुभयो। उहाँले जलवायु परिवर्तनले ठूलो चुनौती निम्त्याएको जनाउँदै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। रसुवामा आज बिहान भोटेकोशीमा आएको बाढ़ीले स्याप्रोवेशी रसुवागुड़ी खण्ड पुनः अवरूद्ध भएको छ। बाढ़ीले ठाउँ ठाउँमा सड़क कटान गरेर बगाएपछि अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बाढ़ीले घटेकोला र टिमुरेको बीच स्थानमा सड़क कटान गर्नुका साथै कल्याङकुलुङ र रोङखोला नजिक कटान गरी केही टहराहरू बगाएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा संवाददाता रामहरि नेउपानेले जनाएका छन्। यसअघि असार 24 गते आएको बाढ़ीले 10 स्थानमा करिब 1300 मिटर सड़क बाढ़ीले बगाएको थियो। स्याप्रुबेसीदेखि रसुवागढ़ीसम्म 16 किलोमिटर आवत जावत ठप्प भएको थियो। रूकुम पश्चिमको चौरजहारी अस्पतालमा स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु थप गर्न सेवाग्राहीले माग गरेका छन्। रूकुम पश्चिम, जाजरकोट र सल्यानका नागरिकलाई स्थानीय नागरिकलाई पाएक पर्ने चौरजहारी अस्पतालमा बीमा सेवा बन्द हुँदा सेवाग्राही चिन्तित बनेका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवस्थित सामुदायिक अस्पताल चौरजहारी अस्पताललाई स्वास्थ्य बीमा बोर्डले प्रथम उपचार सेवा बिन्दुबाट हटाएपछि यस क्षेत्रका बिरामीहरू समस्यामा परेका छन्। चौरजहारी अस्पतालमा प्रथम सेवा बिन्दु गराउने बिमितहरूको संख्या 38,000 बढ़िरहेको स्वास्थ्य बीमा बोर्ड रूकुम पश्चिमको तथ्याङ्कमा उल्लेख छ। बीमा बोर्डले केही समय अघि सरकारी बाहेकका अन्य सेवा प्रदायक स्वास्थ्य संस्थाबाट साउन 1 गतेदेखि लागू हुने गरी प्रथम सेवा बिन्दु हटाउने निर्णय गरेसँगै यस क्षेत्रका बिमितहरू समस्या पारेका छन्।
प्रथम बिन्दु सेवा बिमा बोर्डले यहाँ गरेदेखि हामीलाई धेरै सहज थियो। भैलो कहाँ गरायो त्यो पनि थाहा छैन, कोटजारी डाक्टर पनि छैन, नगरपालिका यहाँबाट जाने भने 1,000 रुपियाँ जानु, 1,000 रुपियाँ आउनु लाग्छ, ठुलो मार्नु पर्यो।
चौरजहारी हस्पिटललाई सेवा बिन्दु हुनुपर्छ, यहाँ धेरै जनताहरू मारामा परे, पैसा छैन हामीसँग।
चौरजहारी सामुदायिक अस्पताल यस क्षेत्रकै ठुलो र सुविधा सम्पन्न 100 बेड क्षमता रहेको अस्पताल हो। अस्पतालको तथ्याङ्कमा उल्लेख भए अनुसार चौरजहारी अस्पतालबाट मासिक 1,00,000 जना बिरामीहरूले स्वास्थ्य सेवा लिँदै आइरहेका छन्। अस्पताल बाट गत आर्थिक वर्षमा मात्र सामान्य र जटिल शल्यक्रियाद्वारा 819 जनाले प्रसूति सेवा लिएको अस्पताल प्रशासनले बताएको छ। स्वास्थ्य बीमा बोर्डले यसअघि अस्पतालले बिरामीहरूको उपचार गरे बापतको रकम हालसम्म पनि भुक्तानी नगरेको र हाल प्रथम सेवा बिन्दुबाटै हटाएपछि झनै समस्या भएको अस्पतालका प्रशासक दिलबहादुर गिरी बताउनुहुन्छ।
हामी सरकारको स्वास्थ्य सेवा बिमा कार्यमा राम्रोसँग अहिले 8 वर्षसम्म जनताहरूलाई राम्रो प्रकारले सेवा दिइराखेका थियौँ। अब प्रथम सेवा बिन्दु हटाउने भनिसकेपछि अहिले जनताहरू धेरै अन्यलमा छन्, विशेष गरी चौरजहारी अस्पताल यो तिनै जिल्लाको सेन्टरमा भएको हुनाले मान्छेहरूमा एउटा विश्वास पनि छ, बिरामीहरूलाई उपचार पाउन सजिलो पनि छ।
चौरजहारी अस्पतालमा दैनिक 350 देखि 500 सम्म बिरामीहरू नियमित स्वास्थ्य चेक जाँचका लागि आउने गरेका छन्। चौरजहारी नगरपालिका रुकुम पश्चिम र सल्यानको दारमा गाउँपालिकाले चौरजहारी सामुदायिक अस्पताललाई प्रथम सेवा बिन्दु थप गर्न बीमा बोर्डमा पत्रचार समेत गरिसकेका छन्। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
गत वैशाखदेखि हालसम्म 1,011 आगलागीका घटना भएका छनृ आगलागीमा परेर 15 जनाको ज्यान गएको छ भने 144 जना घाइते भएका छन्। त्यसबाट 1124 घर परिवार प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य 2456 घटना भएका छन्। प्राधिकरणका अनुसार सो अवधिमा 243 चट्याङको घटना रेकर्ड भएको छ। चट्याङमा परेर 28 जनाको ज्यान गएको छ। 169 जना घाइते हुँदा चट्याङका कारण 283 घर परिवार प्रभावित बनेका छन्। यस्तै पहिरोका मात्रै 241 घटना हुँदा 12 जनाको मृत्यु भएको छ। हावाहुरीका कारण 276 घटना हुँदा 8 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रूसको दुर्गम कामचटका प्रायद्वीपमा आज 8.8 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। अहिलेसम्म रेकर्ड गरिएको शक्तिशाली भूकम्प मध्ये ठूलो एस भूकम्पका कारण प्रशान्त महासागरमा 12 फिटसम्म सुनामी आएको र हवाईदेखि जापानसम्मका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। रूसी अधिकारीहरूले सेभेरो कुरिल्स्क बन्दरगाह शहरमा सुनामीले बाढ़ी ल्याएको बताएका छन् भने स्थानीय मीडियाले कामचटकाको एलिजोब्स्की जिल्लामा 3-4 मिटर अग्लो सुनामी रेकर्ड गरिएको बताएका छन्। संयुक्त राज्य अमेरिका, मेक्सिको र इक्वेडर लगायत उत्तर र दक्षिण अमेरिकाका प्रशान्त तटवर्ती देशहरूका अधिकारीहरूले प्रभावित समुद्री किनारहरूबाट टाढा रहन चेतावनी दिएका छन्। अमेरिकाको पश्चिम तटीय क्षेत्रमा सुनामीको लहर पुगेको छ भने जापानले सुनामीको चेतावनी हटाएको छ। चीनको सांघाईमा आँधीका कारण करिब 3 लाख मानिसलाई सुरक्षित स्थलमा सारिएको छ। शक्तिशाली आँधीको मेका कारण आज भारी वर्षा र तीव्र हावा आएपछि सांघाई शहरका लगभग 2,83,000 मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको सरकारी संचार माध्यमहरूले जनाएका छन्। कोमे आँधी पूर्वी जेजियाङ प्रान्तमा आज बिहान 4:30 अवतरण गरेको थियो भने साँझमा सांघाईमा अवतरण गर्ने अपेक्षा गरिएको छ। चीनको प्रभावित तटबाट देखिएको प्रत्यक्ष दृश्यहरूले समुद्री किनारको पैदल मार्गमाथि छालहरू फैलिएको देखाएको छ। अर्को अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा निर्मित पहिलो रकेट कक्षमा पुग्ने प्रयासमा आज 14 सेकेण्डको उडानपछि दुर्घटनाग्रस्त भएको छ। गिलमोर स्पेस टेक्नोलोजीद्वारा प्रक्षेपण गरिएको एरिस रकेट देशबाट उडान भर्ने पहिलो अस्ट्रेलियामा डिजाइन र निर्माण गरिएको परिक्रमा प्रक्षेपण यान साना उपग्रहहरूलाई कक्षमा लैजानका लागि डिजाइन गरिएको थियो। यानले बुधबार बिहान स्थानीय समयमा क्वीन्सल्याण्ड राज्यको उत्तरी भागमा रहेको सानो शहर वोवेन नजिकको स्पेस पोर्टबाट परीक्षण उडान प्रक्षेपण गरिएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानून निर्माणका लागि कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालय वित्तीय संहिता समन्वय महाशाखा प्रमुख महेश बरालको संयोजकत्वमा अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो। चालू आर्थिक वर्षको बजेट वक्तव्यमा विनियोजन कुशलता कायम गरी सार्वजनिक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धि बढ़ाउने, संघीय संचित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउने उल्लेख छ। त्यसै गरी सार्वजनिक ऋणको उत्पादनशील उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ। त्यसै गरी बजेटमा संविधानले निर्दिष्ट गरे बमोजिम संघ प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न, कानून निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड र तर्जुमा गर्ने उल्लेख छ। गत आर्थिक वर्ष 2081-82 सरकारले आन्तरिक ऋण 7% उठाउँदा बाह्य ऋण भने 57% हारिमा मात्रै उठेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा आन्तरिक ऋणका लागि राखिएको 3.30 खर्ब लक्ष्य 7% पूरा भएको छ, तर बाह्यतर्फ 2.17 खर्ब उठाउने लक्ष्य लिएकोमा 57.79% अर्थात 1.25 करोड़ 39 लाख मात्रै उठेको छ। गत आर्थिक वर्षमा मात्रै 2.31 करोड़ सार्वजनिक ऋण थपिएर कुल सरकारी ऋण 26.69 करोड़ रूपियाँ बराबर पुगेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बुधबार मन्त्रालयमा आयोजित बैठकमा सम्बन्धमा मन्त्री भण्डारीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण सम्बन्धी प्रयोगशाला स्थापनाको आवश्यकता उनाउनु भएको हो। छलफलका क्रममा खानी तथा भूगर्भ विभागले चालू आर्थिक वर्षमा रोगका क्षेत्र खोल्ने, खानी अन्वेषण पुनः शुरू गर्ने, कानूनी अडचन समाधान गर्ने र अन्तर्राष्ट्रिय सम्मेलनको तयारी स्वरूप विज्ञ तथा सरोकार भएकाहरूसँग शीघ्र अन्तर्क्रिया गर्ने योजना प्रस्तुत गरेको थियो। दक्षिण एसियाली देशका युवाहरूको सम्मेलन बिहिबारदेखि काठमाडौँमा आयोजना हुने भएको छ। नेपाल जेसिसको आयोजनामा हुन लागेको तीन दिने सम्मेलनको क्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका युवा नेताहरूको सहभागिता रहने छ। सम्मेलनको क्रममा युवाहरूको नेतृत्व क्षमता विकास, उद्यमशीलताको विकास, क्षेत्रीय सहकार्य र सहयोग तथा सांस्कृतिक समझदारी निर्माण लगायतका विषयहरूमा छलफल हुने कार्यक्रम रहेको नेपाल जेसिसले उल्लेख गरेको छ। सम्मेलनको अन्तिम दिन साउन 18 गते व्यापार सम्मेलनको समेत आयोजना गरिने भएको छ। व्यापार सम्मेलनमा दक्षिण एसियाका उद्यमीहरू, लगानीकर्ता, व्यावसायिक नेताहरू तथा नेपालका स्टार्टअपहरू बीच नेटवर्किङ, लगानीका अवसरहरूको खोजी गर्ने र साझा सहकार्यको माध्यमबाट यस क्षेत्रको दिगो आर्थिक विकासमा टेवा पुर्याउने लगायतका विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ।
अब खेल समाचार अझै बमबाट।
एएफसी महिला यू20 एसियन कप छनौट खेल्न भूटान जान लागेको नेपाली टोलीको विदाई गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार दशरथ रंगशालामा टोलीको विदाई गरेको हो। टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि एम प्रसाद गुरूङलाई नै दिइएको छ। टोलीमा साफ महिला यू20 च्याम्पियनशीपमा उपविजेता भएको टोलीमा रेकी डिफेन्डर झुमा विश्वकर्मालाई मात्रै परिवर्तन गरिएको छ। उनको स्थानमा सजिना स्याङट्याङलाई टोलीमा समावेश गरिएको छ। टोलीले आगामी भदौ 23 देखि 28 भूटानमा आयोजना हुने छनौटमा प्रतिस्पर्धा गर्नेछ। नेपाल समूह बीमा रहेको छ। यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन्। छनौट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यू20 महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ। लीग लिडर नेपाल पुलिस क्लबले एन्फा यू16 युथ लीगमा बुधबार संकटा क्लब विरूद्ध 4-1 सहजित दर्ता गरेको छ। जितसँगै पुलिसले 10 खेलमा 25 अङ्क जोडेको छ। पराजित संकटा समान खेलबाट 19 अङ्कका साथ चौथो स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालयमा विभागीय टोली पुलिसलाई जित दिलाउन समीर कुमारले 2 तथा रिजन राज गौतम र मेसी बिरबिरकम शाहले समान 1 गरे। संकटाका लागि कप्तान पेम्बा तामाङले गोल फर्काए। बुधबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली एपीएफ फुटबल क्लब श्री भगवती क्लबसँग 2-2 गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै 10 खेलमा 16 अङ्क जोडेको एपीएफ छैटौं स्थानमा छ। श्री भगवती समान खेलबाट 10 अङ्कका साथ 9 स्थानमा उक्लिएको छ। एपीएफका लागि आयुष सरकार र पूजन ढकाल तथा श्री भगवतीका लागि सबिर श्रेष्ठ र अनिल परियारले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा देशभर साधारणतया बदली रही सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.6 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। काठमाडौँको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 1.6 मिलिमिटर। पोखराको अधिकतम 31.9 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.1 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। दिपालको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 30.2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा जुटेसँगै मुलुकको अन्तर्राष्ट्रिय छवि उच्च भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको निर्देशन। बागमती प्रदेश सभा कंग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित। कर्णाली विकास बैंकमा 3 अर्ब भन्दा बढ़ी हिनामिना भएको निष्कर्ष सहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेद्वारा मुद्दा दायर। र रूसमा 8.8 म्याग्नेच्यूडको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।